السلام عليكم ورحمة الله وبركاته. نحمده ونصلي على رسوله الكريم، أما بعد، أعوذ بالله من الشيطان الرجيم. يا أيها الذين آمنوا من يرتد منكم عن دينه فسوف يأتي الله بقوم يحبهم ويحبونه أذلة على المؤمنين أعزة على الكافرين يجاهدون في سبيل الله ولا يخافون لومة لائم ذلك فضل الله يؤتيه من يشاء والله واسع عليم. اس آیت کا ترجمہ دیکھ لیتے ہیں، اور یہ آیت سورۃ مائدہ ہی کی آیت 54 ہے. بہت ہی خوبصورت آیت لگتی ہے مجھے، اور مجھے خاص طور پہ ان لوگوں کے ساتھ کہ جن سے واقعی میں محسوس کرتی ہوں کہ اللہ تعالیٰ جو ہیں دین کا کام کروانا چاہتے ہیں، تو میں اس آیت کو شیئر کرنا ہمیشہ ہی اچھا لگتا ہے مجھے. اس کا ترجمہ کیا ہے کہ اے ایمان والو، اگر تم میں سے کوئی اپنے دین سے پھرتا ہے تو پھر جائے، ان قریب اللہ تعالیٰ ایسے لوگ لے آئے گا جن سے اللہ محبت کرتا ہو، جن سے اللہ محبت رکھتا ہو اور وہ اللہ سے محبت رکھتے ہوں. مومنوں کے حق میں نرم دل اور کافروں کے حق میں سخت ہوں. اللہ کی راہ میں جہاد کریں اور کسی ملامت کرنے والے کی ملامت سے خوف زدہ نہ ہوں. یہ اللہ کا فضل ہے، جسے چاہے وہ دے دے، وہ بہت فراخی والا اور سب کچھ جاننے والا ہے. چھوٹی سی آیت ہے، اور اس میں اللہ تعالیٰ نے ایمان والوں کو مخاطب کیا اور بات بہت بڑی کہہ دی، اور وہ کیا ہے کہ تم میں سے کوئی اپنے دین سے پھرتا ہے. دین کو اگر ہم کسی بھی انداز سے دیکھیں تو بات واضح ہے کہ اللہ تعالیٰ جب کسی کو اپنے دین کے کام کے لیے چنتا ہے، مجھے تو ایسا لگتا ہے کہ یہ آیت مجھے مخاطب کرتی ہے. میں جب بھی کبھی پڑھانے کے لیے بیٹھتی ہوں یا میں کلاس کی ظاہر ہے کہ ان کورسز کی ذمہ داریوں کی طرف آؤں، اور کسی لمحے مجھے محسوس ہو کہ کوئی بات نہیں، چلو ٹھیک ہے، ایسے ہی چلا لیتے ہیں کام، کیا ضرورت ہے تیاری کی اور کیا ضرورت ہے اتنا سیریس لینے کی. جو ہوگا کر لیں گے، جو نہیں ہوگا تو ہم نے کسی سے کون سی کوئی کمٹمنٹ کی ہے. لیکن یقین کریں کہ یہ آیت میرے سامنے آ جاتی ہے اور میں لٹرلی جس طرح شیک ہوتا ہے نا بندہ، اس طرح ہو جاتی ہوں کہ رب اللہ تعالیٰ مجھے اس آیت میں کہہ رہا ہے کہ دیکھو، اگر تم نے اپنے اس کام کو چھوڑا، اگر تم اس کو اچھی طرح سے نہیں کرو گی، اگر تم نے اس موقع سے فائدہ نہیں اٹھایا، دلچسپی نہیں لی، تو تم اللہ کی ضرورت نہیں ہو. فَسَوْفَ يَأْتِي اللَّهُ بِقَوْمٍ يُحِبُّهُمْ وَيُحِبُّونَهُ، اللہ تعالیٰ ان قریب ایسے لوگوں کو لے آئے گا جن کو وہ محبت کرے گا اور وہ اس سے کریں گے. یعنی میری جگہ کوئی اور آ جائے گا، میرے حصے کا کام کوئی اور کرنے لگے گا اور میں محروم رہ جاؤں گی. اللہ تعالیٰ نے جو نیکی کا موقع مجھے دیا ہے، اس سے میں اپنے آپ کو محروم کر لوں گی. لہٰذا مجھے اپنے کام کو اللہ کا کام سمجھ کے اور اللہ کا انعام سمجھ کے کرنا ہے. پھر اللہ تعالیٰ نے اس میں آگے ان لوگوں کی صفات بتائی ہیں کہ جو واقعی اللہ کے دین کے کام کرتے ہیں. کیا ہیں؟ پہلی صفت کیا ہے ان کی؟ اذلتن علی المؤمنین، مومنوں پر بڑے نرم ہوتے ہیں، شفیق، ریشم کی طرح. وعزتن علی الکافرین، اور کافروں پر سخت ہوتے ہیں اپنے عقائد کی روشنی میں، اپنے نظریات، اپنے عمل کی روشنی میں فرم ہوتے ہیں، اپنے دین پہ شرمندہ نہیں ہوتے. یہ ایسے لوگ ہوتے ہیں کہ جو اللہ والوں سے تو محبت کرتے ہیں، اور جو لوگ دین سے دور ہیں یا دین کے راستے میں رکاوٹیں اٹھاتے ہیں، تو ایسے لوگوں سے پھر یہ لوگ بے رخی رکھتے ہیں. اور اگلی خوبی کیا ہوتی ہے؟ یجاہدون فی سبیل اللہ، اللہ کے راستے میں جہاد کرتے ہیں.
यानी मेहनती होते हैं, हार्ड वर्कर, अपनी सारी कमज़ोरियों के बावजूद, अपनी तमाम चीज़ों के बावजूद जो उनको लाहक हैं, अल्लाह के दीन में तन मन धन से अपनी बाजी लगाने वाली बात है। और अगली खूबी क्या होती है, वला यखाफून लौमत लाइम, और किसी मलामत वाले की मलामत से खौफजदा नहीं होते, डरते नहीं हैं लोग क्या कहेंगे, अब तो ये होगा, क्योंकि अल्लाह के रास्ते में आते ही बातें सुननी पड़ती हैं और इंसान, अल्लाह ताला का रास्ता जो है वो फूलों का रास्ता नहीं है। महसूस तो इंसान यही करता है कि ये फूलों का रास्ता है, लेकिन सम टाइम इस रास्ते में आके कुछ पत्थर भी पड़ सकते हैं। तो फरमाया कि मुझे ऐसे लोग चाहिए जो किसी की मलामत से खौफजदा ना हो, तारीफ हो कि तनकीद हो, उनका एक ही रवैया हो, उनके साथ एक ही मामला हो, क्योंकि जो अल्लाह के लिए काम करता है वो लोगों की तारीफों और उनकी तनकीद से घबराता नहीं। और उसके बाद फिर आखिर में इतनी खूबसूरत बात कह दी कि ذَلِكَ فَضْلُ اللَّهِ يُؤْتِيهِ مَنْ يَشَاءُ, ये बात कौन सी बात, अल्लाह के दीन का काम करना, अपने आप को मुसलमान कहलाना, अल्लाह ताला के साथ मामला ऐसा रखना उसके बंदों के साथ कि इंसान अल्लाह ताला का ये एहसान है इंसान के ऊपर कि उसको अपने दीन के लिए चुन ले, ये फजल है। लोग फजल कहते हैं माल को, दौलत को, और न जाने किस किस चीज़ को, लेकिन अल्लाह ताला किस चीज़ को फजल कहते हैं, अल्लाह का फजल क्या है कि किसी का अल्लाह के दीन के लिए चुना जाना। तो लिहाजा ये छोटी सी आयत हम सब के लिए खूबसूरत पैगाम भी है कि अल्लाह ताला ने हमें मौका दिया है, अल्लाह ताला हम सब को इस काम को बेहतरीन और आसान अंदाज में करने की तौफीक दे, और हम इस काम को वाकई इस तरीके से कर सकें कि ये अल्लाह का दिया हुआ काम हमारे ज़िम्मे है, ये अल्लाह की जॉब है, ताकि हम सब अपने आप को इस काम को बेहतर रखें। बाकी इसके बाद ये है कि हम सब जब भी किसी इज्तमाई काम के लिए मिल बैठते हैं तो उसका साथ फिर बहुत सारे मसाइल भी होते हैं, और यकीनन आप लोगों को बाज़ दफ़ा मुश्किल भी लगता होगा मीटिंग में आना, क्लास को वक्त पे बैठ के सुनना, फिर उसके साथ ग्रुपिंग करना, स्टूडेंट्स को कॉल करना, आपने कॉल किया उन्होंने जवाब नहीं दिया, उन्होंने फ़ोन किया तो आप बिज़ी थे, ये छोटी छोटी मुश्किलें हैं। आप इसको इस तरह महसूस किया करें कि ये अल्लाह ताला आपसे छोटी छोटी कुर्बानियां ले रहा है, जिस चीज़ के लिए इंसान जितनी कुर्बानियां देगा ना वो चीज़ उसको उतनी प्यारी होगी। आपने देखा है कि जो बच्चे माओ को तंग करते हैं, बीमार रहते हैं बचपन में, कुछ एक्स्ट्रा केयर चाहते हैं, उन बच्चों से माओं का की मोहब्बत दूसरे बच्चों की नस्बत ज़्यादा होती है। तो जब हम अल्लाह के दीन के लिए कुर्बानियाँ दे देते हैं ना, तो फिर ये दीन हमें ज़्यादा प्यारा हो जाता है। जब तक हम इसके लिए कुछ देते नहीं हैं तो उस वक़्त तक फिर हम ले भी नहीं सकते। तो लिहाजा इस पे सब्र करके और ख़ुशी के साथ करें, और उसको मामला फहमी के साथ करें। ये कभी मत कीजिएगा कि अपनी इन तमाम जिम्मेदारियों की वजह से अपने घर के अंदर कोई बिगाड़ पैदा करें, या आप कोई ऐसा मामला करें कि जिसकी वजह से आपकी घरेलू जिम्मेदारियां ख़राब हों। उसके लिए थोड़ी सी टिप्स देना चाहूँगी आपको कि आप कैसे कर सकते हैं। वैसे तो माशाल्लाह सब लोगों अल्लाह ताला ने ज़ाहिर है कि समझदार हैं और अपने मामलात को बेहतर से टैकल करते हैं, लेकिन आप देखिए कि जब तक हम दीन के साथ साथ अपने बाकी मामूलात को मैनेज नहीं रखते, तो एक वक्त आता है कि ये दीन फिर वही बात है कि वला यखाफून लौमत लाइम, कभी कभी ये दीन मलामत करी का बायस बन जाता है। और ये चीज़ मुझे सबसे ज़्यादा तकलीफ़ देती है जब लोग ये कहते हैं कि दीन की वजह से घर में झगड़े होते हैं, या दीन हमारी जिम्मेदारियाँ पूरी नहीं करवाता। यानी मुझे ऐसे कमेंट्स लोगों के सुनने को मिलते हैं कभी, ज़ाहरा के लोग बातें करते हैं और अपनी राय देते हैं, तो किसी का एक जुमला मैंने सुना तो मैं उसकी वजह से इतना घबराई और डर गई कि मतलब मैंने सोचा कि उस्ताद जो होते हैं वो तो बेचारे कभी भी नहीं ऐसा चाहते, लेकिन बाज़ दफ़ा घरों में ऐसी बात होती है। तो कोई ऐसे ही जिक्र कर रहा था किसी बात का कि फलां तो मुझे बहुत पसंद था, यानी किसी भी चीज़ का उन्होंने नाम लिया, लेकिन जब से मेरी बीवी ने ज्वाइन किया और उन्होंने घर छोड़ दिया तो अब मुझे बिल्कुल वो चीज़ नहीं पसंद रही। और यानी बहुत एग्रेसिव मूड में किसी शौहर ने ये बात की, तो मैं इस चीज़ को सुन के मैंने बहुत अपने लिए कम अज़ कम नसीहत ली कि इंशाल्लाह ताला जब भी कभी हम दीन का काम करें या करवाएं तो हमें कभी भी इस तरह की बात नहीं करवानी कि जिसकी वजह से लोग परेशान हों और उसकी वजह आए। तो उसके लिए ये है कि हर इंसान, ऑफ कोर्स इसमें सबसे पहले मैं अपने आप को रखूँगी और फिर उसके बाद किसी और को, तो उसके लिए ये है कि अपने आप को मैनेज करने की ज़रूरत है। सबसे पहले यह कि आप लोग अपना टाइम टेबल बनाएं, हर काम के करने का एक वक्त मखसूस करें और मखसूस दिन हो, और वो किस तरीके से बनेगा जिसमें आप अपनी सबसे पहले जो आपका टाइम टेबल होगा, अगर अधिक होती तो शायद हमारी हेल्प कर देती बना के आपको एक छोटा सा फॉर्म दे देते कि जिसमें आप 24 आवर्स को कर मैनेज करें, और बहुत आम अवेलेबल भी हो सकता है नेट पे 24 आवर्स का, आधे आधे घंटे का टाइम पीरियड कटा होता है, तो उसको आप अपने सामने रखें, खाली शीट लें। अगर तो आपकी डे टू डे जिम्मेदारियां डिफरेंट हैं तो फिर आपको हर दिन का भी बनाना पड़ेगा, लेकिन बाज़ दफ़ा एक ही जो है वो हर पूरे दिन या कम अज़ कम वीक डेज का एक बना लें और दूसरा वीकेंड का बना लें। उसमें फिर क्या आप करेंगे कि बैठ के सबसे पहले, यानी सबसे अहम चीज़ क्या है कि सबसे पहले आप अपनी 5 नमाजों का वक्त लिखें, उसको टिक कर लें कि मैंने इस वक्त नमाज पढ़नी है। टाइम जहाँ भी आपकी मस्जिद का वक्त है उसको 15 मिनट कर लें, और ये वो वक्त है कि आपने इसी वक्त पे ही करना है, और इसको इस तरह से समझना है कि जैसे अगर ये निकल गया तो फिर आप समझें कि दोबारा नहीं आएगा, जैसे फ्लाइट मिस होती है ना, ये कैफियत सोच लें। फिर उसके बाद आप दूसरी चीज़ उसके बाद क्या करें, यानी पहली चीज़ नमाजें और दूसरी चीज़ क्या होगी, आप अपनी घरेलू जिम्मेदारियाँ जो आपकी रूटीन होती है, उसके बाद आप देखिए कि तीसरी चीज़ जो है वो क्या हो सकती है इस मामले में कि आप अपनी वो तमाम चीज़ें जिसको आप वक्त से पहले मैनेज करती थी। मसलन आप देखिए कि जब आप दीन का काम नहीं करती थी, मिसाल है कि आप क्लास नहीं लेती थी, पढ़ाती नहीं थी या पढ़ती नहीं थी या ग्रुपिंग नहीं थी, तो जो आपका मामूल था घर का करने कराने का, आप उन टाइम्स को नोट करें। थोड़ा सा स्क्वीज़ कर सकते हैं आप, क्योंकि ये मैं आपको अपने एक्सपीरियंस से बताऊँगी, और वो क्या है कि जब इंसान अल्लाह का काम करने लगता है ना, अल्लाह ताला उसके वक्त में बरकत दे देता है, उसके माल में बरकत दे देता है, अल्लाह सुबहान ताला उसकी सेहत में बरकत दे देता है, और फिर एक वक्त आता है कि वाकई वो काम जो घंटों में होता था वो मिनटों में होने लगता है। यकीन करें इतनी बरकत मिलती है। तो आप मैनेज करें अपने वक्त को, उसको थोड़ी उसमें फिर चेक करें कि कौन सी चीज़ें बहुत ज़रूरी हैं, कौन सी कम और कौन सी उससे कम। हमारे पास एक टाइम मैनेजमेंट के सिलसिले में कुछ लेक्चर्स हमने किए थे नूरुल कुरान कोर्स के शुरू करने से पहले, बिल्कुल इब्तदा में, बल्कि फरहाना से कहूंगी कि आप उनको ज़रा सॉर्ट आउट करें और मुझे उनका बताइए, तो इंशाल्लाह हम दोबारा वो अब नए कोर्स के लिए भी सुनवाएंगे और आप लोग भी उससे हेल्प ले सकते हैं कि टाइम को कैसे मैनेज करना है। वक्त को बांट लें, अहम, कम अहम, फिर ज़रूरी और नहीं, यानी हर बंदा अपनी सेंस करे। फिर उसके बाद यह है कि अपने उस टाइम टेबल के अंदर आप ऐसी चीज़ें बना सकते हैं कि जो आप अपने इस नए स्केड्यूल को सेट करें। قرآن پڑھنا پڑھانا یا اس سے متعلقہ چیزوں کو کوشش کیجئے کہ آپ اس وقت پہ رکھیں جب آپ اکیلے ہیں گھر میں. شوہر یا بچے جو ہیں اگر, تو آپ گھر یا گھر داری سے متعلق جتنے بھی کام ہیں وہ اس وقت نبٹا لیں. سم ٹائم کیا ہوتا ہے کہ جب ہم نارمل خواتین کی زندگی ہوتی ہے تو اس میں یہ ہوتا ہے کہ ہم سارا دن ہی گھر کے کام کرتے رہتے ہیں, اور بعض کام ایسے ہوتے ہیں کہ جو کسی بھی وقت کر لیے جاتے ہیں, صبح میں, شام میں, رات میں, دن میں. میں آپ کو کیا چاہوں گی کہ آپ جب آپ کے شوہر گھر میں ہو نا, اسپیشلی کیونکہ بچے تو اتنا نوٹ نہیں کرتے, یا آپ ان لاز میں ہیں جہاں بھی ہیں, تو آپ وہ وقت جب شوہر آپ کے گھر میں ہیں تو آپ وہ میکسیمم کام کیجئے جو گھر کے ہیں. مثلاً میں نے ایک چیز دیکھی ہے کہ جس کا بہت فائدہ ہوتا ہے, وہ کیا کہ مثال ہے کہ آپ کو اپنے شوہر کے کپڑوں کی الماری ٹھیک کرنی ہے, ان کی وارڈروب. اب یہ عموماً تو یہ کام صبح میں ہوتے ہیں نا, جب ڈسٹنگ وغیرہ. آپ ایسے کاموں کو اس وقت کریں جب آپ کے شوہر بیٹھے ہوئے مثال ہے کمپیوٹر پہ کچھ کر رہے ہیں, یا مثال ہے ٹی وی دیکھ رہے ہیں, یا خبریں سن رہے ہیں, یا سو آن. آپ ان کو اہمیت دینے والے کام اس وقت کریں. یقین کریں شوہروں کو بہت اچھا لگتا ہے آپ ان کے کام کرتے ہیں. اگر پہلے نہیں کرتے تھے نا, اب اپنے اسکیجول میں ڈال لیں. 10 منٹ نہیں لگتے, 15 نہیں لگیں گے, لیکن ان کو اتنی امپورٹنس کا احساس ہوگا کہ یہ عورت میرے لیے کام کر رہی ہے, اور دیکھو اس نے میری الماری کتنی اچھی صاف کر دی ہے. بعض دفعہ کچھ ایسے کام ہوتے ہیں جن کا تعلق کچن سے ہوتا ہے, مثلا کوئی سبزی چھیلنی ہے, کاٹنی ہے, اگلے دن کی تیاری کرنی ہے, تو وہ کام اس وقت کریں جب آپ کا مطلب ایسا وقت ہے جب آپ گھر ایک فیملی ٹائم ہے. پھر اسی طرح اگر آپ چاہیں تو اپنے اس پورے دن کے اسکیجول میں 15 سے 20 منٹ سے لے کے آگے تک کچھ اور ٹائم, آدھا گھنٹہ فیملی ٹائم کے نام پہ دے دیں. اور سب سے بہتر ٹائم مجھے لگتا ہے اس کے لیے وہ ہوتا ہے جب ڈنر کے بعد کا ٹائم, رات کو سبھی بچے بھی شوہر بھی جمع ہو جاتے ہیں. اس وقت کو آپ ایک ایسا وقت بنا لیں کہ جس میں گھر کے ہر بندے کو اس کی پرسنل توجہ دے دیں. کوئی اس کام اس وقت کا آپ گھر والوں سے اپنے مشورہ کر سکتے ہیں کہ کس طریقے سے کام کیا جائے. کوئی بات روز چلے, ہر ایک ایک حدیث سنائے گا, اچھا کل ہر ایک کو یہ ایک قرآن کی بات سنائے گا, یا کچھ کوئی ایک اچھی سینگ, کوئی بھی بات. یہ ایک بڑا اچھا موقع ہوتا ہے لوگوں کی تربیت کرنے کا, اس طرح وہ بھی سنتے ہیں اور آپ بھی سنیں گے. اور پھر اس کے بعد آپ دیکھیے کہ ایک اور چیز اپنے ذہن میں رکھ لیں اس چیز کے ناطے سے کہ کبھی اپنے اس کام پہ شرمندہ نہ ہوں. مثال ہے کہ آپ نے کلاس جوائن کی ہے, اس پہ آپ شوہر سے, گھر والوں سے, بچوں سے کبھی بھی ڈیفینڈنگ پوزیشن پہ بات نہ کریں کہ نہیں بس ایسے, نہیں ابھی چھوڑ دوں گی, بس میں نے ایسے ٹیمپریری لی. نہیں, بہت رسپیکٹفل طریقے سے, بڑی محبت سے اس کام کی قدر کرتے ہوئے اچھے خوبصورت جملے بول کے آپ گھر والوں کو اس کام کی قدر دے سکتے ہیں. مثال ہے کہ آپ یہ کہہ سکتے ہیں کہ مجھے تو یقین نہیں آتا کہ اللہ تعالیٰ نے مجھے چن لیا. یا آپ یہ کہہ سکتی ہیں کہ دیکھیے آپ کو بھی سارا اجر مل رہا ہے. یعنی میں اپنے شوہر ہیں نا, تو ان کے ساتھ اکثر اس طرح کے جملے بولتی ہوں. میں انہیں کبھی بیٹھ کے نا بڑے ریلیکس موڈ میں بڑے آرام سے کہتی ہوں, مجھے بڑا رشک آتا ہے آپ پہ, یا میں بڑی جیلس ہوتی ہوں آپ سے. تو کہتے ہیں کس بات پہ؟ تو میں کہتی ہوں دیکھیں آپ کچھ بھی نہیں بولتے, آپ کچھ بھی نہیں کر رہے میری کلاس میں, سارا اجر آپ کو مل رہا ہے. اب ایک دم ٹون چینج ہو جاتی ہے نا بندے کی, وہ سمجھ جاتا ہے کہ میری تعریف ہو. کیوں؟ وہ دیکھیں یہ سارا کمپیوٹر یہ سیٹ اپ تو آپ نے کیا نا, یا دیکھیں آج آپ نے مائک سیٹ کیا تھا, آج کا سارا آپ کے پاس چلا گیا اجر. یعنی چھوٹی چھوٹی چیزیں جن سے اگلے بندے کو اس چیز کا احساس دلائیں کہ آپ میرے لیے اہم ہیں اور آپ کا بھی اس میں اجر ہے. پھر کبھی میں ایسے کہوں گی, کہتی ہوں کہ دیکھیں مثال ہے کہ کسی وقت اب شوہر کا دل چاہتا ہے کہ بیوی اس کے پاس بیٹھے بات کرے, اب آپ اس وقت کلاس کا ٹائم ہے آپ اس کو نہیں, تو پھر آپ اس کو یہ اس طرح احساس دلا سکتے ہیں کہ دیکھیں آپ کو اجر مل گیا, یا آپ میرے سب بھر پورے شریک ہیں. اور کبھی کبھی دوسرے لوگوں میں جہاں بات ہو کلاس کی یا دین کی یا کچھ, تو اپنے شوہر کو ضرور مینشن کیا کریں. بات تو جھٹ سے پہنچتی آگے, آپ کہیں بھی کہیں گے نا وہ بات آپ کے میاں تک پہنچ جائے گی. ساس تک بات پہنچا دیں, یعنی مین بعض دفعہ گھر والوں کو ذرا کہ اچھا نہیں محسوس ہوتا اگر, تو آپ ان کی بھی تعریف کر دیں. میں تو بڑی مطلب اس طریقے سے بات کر سکتے ہیں کہ میری ساس تو بہت اچھی ہے, मुझे बिल्कुल मेरी क्लास के दौरान डिस्टर्ब नहीं करती और मेरे घर वाले बड़े कोऑपरेटिव हैं। अब ये जुमले बोलने के लिए थोड़ी सी जुरत की ज़रूरत होती है और ख़ास तौर पे वहाँ बोलें जहाँ से बात जल्दी पहुँचने की उम्मीद होती है। ये समझदारी की बातें हैं, ये कोई डिप्लोमेसी नहीं है। और वाकई आप दिल में इस चीज़ की कदर भी महसूस किया करें कि अगर आप अपने इस काम को अच्छे तरीके से कर रहे हैं। फिर बाज़ दफ़ा हम जब दीन की तरफ आते हैं तो हमारे दोस्त हमें मलामत करने लगते हैं ना, और वो मलामत क्यों ना करें कि पहले तो हम 24 में ऐसे शायद 18 आवर्स उनको अवेलेबल थे। जब दिल चाहा फ़ोन कर लिया, झट से फ़ोन उठाया, फ़ोन किया, बुला लिया, बातें शुरू कर दी। अब जाहिर बात है कि हमारे पास इतना वक्त नहीं है। और हकीकत है, आपने दीन का काम करना ना तो आपको गैर ज़रूरी चीज़ें ज़िंदगी से निकालनी पड़ेंगी। ये बिल्कुल ऐसी है जैसे आपके कमरा में सामान भरा हुआ है और आप कोई नई चीज़ लाते हैं तो वो वहाँ फिट नहीं होती। उसके लिए क्या करना पड़ेगा, कोई ना कोई चीज़ निकालनी पड़ेगी या रीसेटिंग। आप मिसाल से समझें कि आप घर में एक नई कैबिनेट लाए, यानी अपने एक कंप्यूटर डेस्क लाए। अब आपका कमरा पहले से लग रहा था कि सब ऐसे ही है, हर दीवार को आप देखते हैं, नहीं यहाँ तो नहीं जगह पूरी आएगी, यहाँ भी छोटी है, यहाँ भी छोटी है, यहाँ रखूँगी तो दरवाजे के आगे आएगी, यहाँ रखूँगी तो वो अलमारी नहीं खुलेगी। चलो फिर नहीं, आप फौरन अपने जहन को हरकत में दें, अच्छा ये गद्दा अगर यहाँ से उठा के ज़रा दूसरी दीवार पे कर दूँ ना तो ये आधी दीवार के इधर जगह बच रही थी, आधी इधर, ये एक साथ हो जाएगी। रीसेटिंग करना सीखें। जिन लोगों को री मैनेज करना आता है ना चीज़ों को, वो यकीन करें बहुत अपनी कामयाब ज़िंदगी गुजारते हैं। वो हर एक को उसकी जगह पे भी रख लेते हैं, अपना काम भी कर लेते हैं और मुतमईन ज़िंदगी भी गुजारते हैं। और वो लोग जो बिखरे हुए होते हैं, सिर्फ बातें करने लिए होते हैं या करना बहुत कुछ चाहते हैं कर नहीं पाते, उसकी वजह क्या है कि वो ऑर्गेनाइज नहीं होते। तो मेरा ख्याल है कि आज के लिए इतनी बात काफ़ी है। अल्लाह ताला ने तौफीक दी तो फिर हम किसी और मीटिंग में इस पे भी बात करेंगे कि ऑर्गेनाइज अपने आप को कैसे करें। अभी तो आज का जो पूरा थीम था वो ये था कि टाइम मैनेजमेंट और फैमिली को टाइम देना।